الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما خلقت الجن والإنس إلا ليعبدون ما أريد منهم من رزق وما أريد أن يطعمون إن الله هو الرزاق ذو القوة المتين وقال النبي صلى الله تعالى عليه وآله وسلم إن الرزق ليطلب العبد كما يطلبه أجله أو كما قال عليه الصلاة والسلام صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الشاهد الأمين ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم اللهم صل على سيدنا ومولانا محمد النبي الامي وعلى اله وبارك وسلم تسليما كثيرا كثيرا سامعین گرامی، میرے عزیز و دوست اور بزرگو اور امت مسلمہ کی غیور مسلمان ماں اور بہنوں، میں کل سے ایک موضوع میرے ذہن میں تھا جو اعتکاف کے چند ساتھیوں سے بھی میں نے ذکر کیا تھا کہ کل میں اس موضوع پر بات کروں گا، اور وہ موضوع تھا نیت المؤمن خیر من عملہ، اور اللہ کے لیے ملاقات اور اللہ کے لیے محبت اور اللہ کے لیے تعلق۔ پھر عین آنے نماز میں آنے سے چند منٹ پہلے میں نے جب اپنی ڈائری کھولی تو مجھے امام ابو حنیفہ رحمۃ اللہ علیہ کی ایک بات ملی، جو میں نے سوچا کہ آج اس وہاں سے اسٹارٹ لے لیتے ہیں، اگر اس کے بعد پلس ہمیں وقت پہنچا تو اس موضوع کو بھی ہم انشاءاللہ گھیر لیں گے، وگرنہ اگلی نشست میں اس کو انشاءاللہ بیان کر لیں گے۔ یہ صفائی اس لیے دی تھی کہ میں رات ایک بیان میں وعدہ کر چکا تھا کہ فلاں موضوع پر ہم بیان کریں گے، لیکن چونکہ بات بہت قیمتی تھی امام ابو حنیفہ رحمۃ اللہ علیہ کی، اور دل میں آیا کہ آدمی کو یہ بات بھی کر لینی چاہیے۔ امام ابو حنیفہ رحمۃ اللہ علیہ کی ایک بات سنن العارفین میں لکھی ہوئی ہے۔ امام صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ رزق کے کمانے کی، یہ بات ذرا پتے کی ہے اس لیے میں نے کہا کہ مذاکرہ ہونا چاہیے، فرمایا کہ رزق کے کمانے کی پانچ قسمیں ہیں اور پانچ صورتیں ہیں۔ اسلامی نقطۂ نگاہ سے، شریعت کی روح سے، رزق کمانے کی پانچ صورتیں اور پانچ قسمیں ہیں۔ اچھا، ہم ذرا سن لیتے ہیں اور ہم ذرا اپنے آپ کو دیکھ لیں کہ ہم کون سے طبقے میں ہمارا شمار ہے، اور پھر ہم اس کے مطابق عمل کریں۔ الحمدللہ ہم سب کا مسجد میں آنے کا مقصد ہی اصلاح ہے، اور جب تک آدمی اپنے آپ کو اصلاح کا طالب رکھے گا وہ انشاءاللہ اس کی اصلاح ہوتی جائے گی۔ لیکن جس وقت ہم نے یہ سمجھ لیا کہ نہیں، میں ہی صحیح ہوں، میری بات ہی حرف آخر ہے، تو پھر یہ اس دن سے انسان کا تنزل شروع ہے، ترقی نہیں، اس دن سے انسان کا تنزل شروع ہے۔ انسان کو ہمیشہ طالب اصلاح رہنا چاہیے، اپنے کان کھڑے رہنا چاہیے، جب بھی کوئی حکمت کی بات ملے، جب بھی کوئی مفید بات ملے تو بلا چون چرا اس کو غنیمت سمجھ کر قبول کر لینا چاہیے، کیونکہ حدیث میں آتا ہے الحکمت زالت المؤمن، ये जो हिकमत की बातें हैं ये मोमिन की गुमशुदा मता है. मेरा कोई गुमशुदा सामान कहीं मिल जाए तो फिलफौर उसको ले लेता हूं. तो इसी तरह हिकमत की बातें, मारफत की बातें, अच्छी बातें, मुफीद बातें जहां से भी मिले आदमी फिलफौर उसको ले ले. मुझे हजरत मौलाना मुफ्ती शफी साहब रहमतुल्लाह अलैह की एक बात बड़ी अजीब मुझे मेरे दिल में घर कर गई और फरमाया कि मैं हर जगह कान लगा के सुनता हूं, कहीं से भी मुझे मुफीद बात मिलती है तो मैं उसमें कोई कंजूसी नहीं करता. फरमाया कि हत्ता के अगर मेरा शागिर्द शागिर्दों का शागिर्द भी अगर कहीं बयान कर रहा हो तो फिर भी मैं कान लगाकर वो बात इसलिए सुनता हूं कि शायद मुझे यहां कोई फायदे की चीज मिल जाए. तो इसलिए आदमी ये वो लोग थे जिन्होंने पूरी जिंदगी अपने आप को इस तरह समझा तो आज पूरी दुनिया के लिए मुख्तदा बने हुए. हज़रत मौलाना मुफ्ती शफी साहब, हज़रत मौलाना मुफ्ती तकी साहब और मुफ्ती रफी साहब के वालिद माजिद दारुल उलूम कराची के बानी और इतने बड़े आदमी मारिफुल कुरान जो आधे से ज्यादा उन्होंने रेडियो पाकिस्तान पर दर्श दिए वो है और उसके अलावा भी मुकम्मल किया. तो बहरहाल अल्लाह रब्बुल इज्जत ने उनसे बहुत बड़ा काम लिया. लेकिन फरमाते हैं मेरा मिजाज क्या है कि जो अगर को जो भी आदमी बयान कर रहा होता है मैं कान लगा के सुनता हूं शायद मुझे यहां से कोई मुफीद चीज मिले. और फरमाया कि मिल जाती है, फरमाया कि मिलती है, बिल्कुल मिलती है. बस आदमी सिर्फ अपनी सोच को पॉजिटिव बनाए और लेने का. देखें सीप जो है ना, सीप सीप वो मोती उसमें आता है, हीरा उसमें बनता है. लेकिन यही सीप सीप जब मुंह अपना खोल लेती है या खोलता है तो फिर उसमें एक कतरा चला जाता है और फिर वो जाकर हीरा और मोती बन जाता है. लेकिन यही सीप अगर बंद रहे और अपना मुंह न खोले तो उसके अंदर हीरा पैदा हो सकता है? नहीं हो सकता. उसके अंदर जौहर आ सकता है? नहीं आ सकता. तो हम भी सीप बनने की कोशिश करें, हमें जहां से भी मुफीद चीज मिले तो हम अपना सीना खोल दें, इंशाल्लाह फिर हमारे सीने में अल्लाह रब्बुल इज्जत हीरे मोती और जवाहरात पैदा करेंगे जिसका नूर पूरी उम्मत को इंशाल्लाह नसीब होगा. हम अपना सीना इस सीप की तरह कुशादा रखें. तो बहरहाल ये कि इमाम अबू हनीफा रहमतुल्लाह अलैह की बात जो मैं अर्ज करने लगा था, इमाम साहब रहमतुल्लाह अलैह फरमाते हैं रिज़्क रोजी. आज देखें आज हम किस तरह कमाने में लगे हुए हैं, ऐसे लगता है कि हम पैदा ही कमाने के लिए हुए हैं. अब जरा देख लें अपने इर्द गिर्द के मुआशरे में फिल वक्त हमारा नजरिया, हम बच्चे को जब स्कूल भेजते हैं तो हमारा यह नजरिया होता है कि पढ़ेगा नहीं, कमाएगा नहीं तो खाएगा कहां से. ये नजरिया हमारी सिर्फ सोच नहीं, हमारे दिल की बात नहीं, हमारे जबान के अल्फाज हैं. ये जबान के अल्फाज हैं जो हमारे माफी जमीर का इजहार है, जो हमारे अंदर के नजरिए का जो है वो इजहार हो रहा है. तो अब ये कितनी बड़ी बात, खतरनाक बात है, कितनी बड़ी खतरनाक बात है कि हम अपने आप को कमाने में. इमाम हनीफा रहमतुल्लाह अलैह की पहले बात में अर्ज कर लूं, इमाम साहब रहमतुल्लाह अलैह फरमाते हैं पहली किस्म ये है जो आदमी अपनी रोजी फकत पेशे पर मौकूफ रखे, खुदा की तरफ तवज्जो न करे. फरमाया ये आदमी काफिर है. जो आदमी अपनी रोजी को, जो आदमी अपनी रोजी फकत पेशे पर मौकूफ रखे, भाई नौकरी करूंगा तो रोजी मिलेगी वगरना नहीं मिलेगी, अगर दुकान खोलूंगा तो रोजी मिलेगी वगरना नहीं मिलेगी, और अल्लाह की तरफ उसकी कोई तवज्जो नहीं है, तो फरमाया कि ये अल्लाह की सिफत रजाकियत का इनकार करने वाला है. अल्लाह ने फरमाया इन्नल्लाह हुवर रज़ाक ज़ुल क़ुव्वतिल मतीन, अल्लाह रज़ाक है. और ये कहता नहीं मेरा दुकान रज़ाक है, जब तक मैं खोलूंगा नहीं मुझे रिज़्क नहीं मिलेगी, मैं मेरी ड्यूटी पर जाना ये मेरा रज़ाक है, जब तक मैं ऑफिस नहीं जाऊंगा मुझे रोजी नहीं मिलेगी. ये मैं बात कर रहा हूं, मेरी पांचों बातें एक साथ सुन लीजिएगा फिर आप फैसला कीजिएगा अपने जहन में, फिर वक्त अपने जहन में कुछ और बातें ना सोचें. तो इमाम अबू हनीफा रहमतुल्लाह अलैह फरमाते हैं कि ऐसा आदमी, जो आदमी अपने पेशे को ही, अपनी रोजी को पेशे पर मौकूफ रखे कि मुझे पेशे से ही रोजी मिलेगी, रिज़्क मिलेगा, खुदा की तरफ तवज्जो न करे, ऐसा अकीदा रखने वाला काफिर है. और दूसरे नंबर पर फरमाया ऐसा आदमी जो रिज़्क का मदार तो अल्लाह को भी समझे और पेशे को भी समझे. भाई रिज़्क अल्लाह के भी हाथ में लेकिन दुकान के भी हाथ में, तो फरमाया कि ऐसा आदमी मुशरिक है. مشرک کون ہوتا ہے مشرک جو اللہ کی ذات اور اللہ کی صفات میں انکار کرنے والا اس کو دو بڑے سینگ نہیں ہوتے یہی ہماری سوچ ہے جو مشرکانہ بن جاتی ہے فرمایا کہ اللہ کی ذات اور اللہ کی صفات میں جو آدمی اللہ کے ساتھ کسی کو شریک کرے وہ کون ہے مشرک ہے بھائی مشرک کی ڈیفینیشن اور تشریح میں تو کسی کو اشکال نہیں اب ہم ذرا دیکھ لیتے ہیں جس آدمی کا نظریہ یہ ہے کہ اللہ بھی رازق ہیں لیکن یہ کہ دکان بھی رازق ہے لیکن جو ہے وہ کاروبار بھی رازق ہے لیکن ڈیوٹی کرنا یہ بھی جو ہے رازق ہے فرمایا کہ ایسا آدمی شرک کرنے والا ہے کیونکہ رزق خالص اللہ کی صفت ہے اللہ نے فرمایا رزاق میں ہوں یہ اللہ کے اس صفت میں دکان کو کاروبار کو آفس کو ڈیوٹی کو اپنے کمانے کو محنت کو اب شریک کر رہا ہے تو اسی کو تو مشرک کہتے ہیں جو شریک کرنے والا مشرک ہے تو یہاں آپ نے شریک ہی تو کر دیا ہے شریک ہی تو کر دیا فرمایا ایسا آدمی مشرک ہے اور تیسرے نمبر پر فرمایا جو آدمی جس کا جو ہے وہ عقیدہ یہ ہو کہ بھائی رزق کا مدار تو اللہ تعالیٰ ہی ہے اور پیشے کو صرف سبب جانے پیشے کو صرف بھائی رزق تو صرف اللہ دے سکتے ہیں اور کوئی دکان نہیں لیکن پیشے کو صرف کیا سمجھتا ہے سبب لیکن دل میں ایک شک ہے اگر مجھے میری نوکری نہیں رہے گی تو میں کھاؤں گا کہاں سے رزاق اللہ کی ذات ہے رزاق اللہ کی ذات ہے اور یہ کہ لیکن دل میں ایک یہ ہے کہ دکان بند ہو جائے گی تو کھاؤں گا کہاں سے فرمایا یہ منافق ہے فرمایا یہ آدمی منافق ہے اس کو اپنے ایمان پر یقین ہی نہیں اللہ کی صفت رزاقیت پر اس کو یقین ہی نہیں یہ اس کو یقین ہے لیکن تذبذب اور تزلزل اللہ فرما رہے ہیں رزاق میں ہوں لیکن یہ سمجھتا ہے دکان بند ہو جائے گی تو کہاں سے کھاؤں بھائی اگر ڈیوٹی چلی گئی تو کھاؤں گا کہاں سے بھائی ایمان کی باتیں چل رہی ہیں ایمان کی ایمان والوں کی باتیں چل رہی ہیں جن کا ایمان بالغیب اللہ پر ایمان ہے فرمایا یہ تیسری قسم ہے جو منافق کی جس کے بارے میں دوبارہ میں وہ الفاظ نقل کر رہا ہوں تاکہ میں اس الفاظ میں میری ذاتی الفاظ کی آمیزش نہ رہے میں اس لیے جو ہے نا وہ ڈائری کا وہ پیج میرے اپنے سامنے رکھا ہے تاکہ الفاظ بھی وہی کیونکہ باتیں بڑی نازک ہیں تو میں وہ الفاظ نقل کر رہا ہوں فرمایا کہ جو آدمی رزق کا مدار اللہ کو بھی سمجھتا ہے اور پیشے کو صرف سبب جانتا ہے بھائی سبب ہے لیکن اس کے ساتھ ساتھ دل میں شک ہے اگر پیشہ نہ رہا تو پتہ نہیں کیا ہوگا پیشہ نہ رہا تو پتہ نہیں کیا ہوگا فرماتے ہیں کہ ایسا آدمی فرمایا کہ ایسا آدمی منافق ہے ایسا آدمی منافق ہے اور چوتھے نمبر پر فرمایا ایک ایسا آدمی جو رزق کا مدار صرف اللہ کو سمجھتا ہے بھائی رزق صرف اللہ کے ہاتھ میں اور اس کے ساتھ ساتھ پیشے کو صرف سبب بھائی سبب ہے اللہ اس سے نہیں تو کوئی اور سبب پیدا کر دیں گے یہ بھی نظریہ ہے لیکن اور تیسرے نمبر پر اس کو شک بھی نہیں ہے کہ دکان بند ہوگی تو میں کھاؤں گا کہاں سے یہ شک بھی نہیں ہے لیکن چوتھی بات یہ کہ پیشہ فرمایا کہ شک بھی نہیں ہے مگر پھر بھی اللہ کی نافرمانی میں مبتلا ہے پھر بھی کیا جھوٹ نہیں چھوڑتا پھر بھی ملاوٹ کر دی پھر بھی کام چوری نہیں چھوڑتا پھر بھی دو چینی ہیں ایک چینی میٹھی والی مہنگی اور دوسری سستی والی دونوں کو مکس کر کے چلا رہا ہے پھر بھی ملاوٹ کر رہا ہے فرمایا کہ یہ آدمی اگرچہ کافر نہیں ہے مشرک نہیں ہے منافق نہیں ہے لیکن فرمایا کہ یہ آدمی فاسق ہے نافرمانی بھی کر رہا ہے یہ مال کا حق بھی ادا نہیں کر رہا فرمایا کہ یہ آدمی فاسق کہلائے گا نہ کافر نہ مشرک نہ منافق لیکن فاسق ہے فاسق چوتھی قسم یہ چار قسمیں ہو گئی میں دوبارہ ریپیٹ کروں گا انشاءاللہ پانچویں نمبر پر فرمایا کہ وہ آدمی جو رزق کا مدار صرف اللہ کو سمجھتا ہے اور یہ جو اسباب ہیں یہ جو کمائی دکان ہے ڈیوٹی ہے اس کو صرف سبب جانتا ہے اور راز اس کا یقین ہے کہ رازق صرف اللہ ہے پیشہ سبب ہے اور فرمایا کہ عقیدہ یہ ہے کہ اگر پیشہ نہ بھی ہو پھر بھی مجھے رزق ملتا رہے گا اس کے ذہن میں کیا ہے پیشہ نہ بھی ہو یہ دکان نہ بھی ہو تو پھر بھی اللہ مجھے رزق دے گا کیونکہ دکان میری رازق نہیں اور عملاً بھی مال کا حق ادا کر رہا ہے اس میں کوئی نافرمانی نہیں ہونے دیتا اللہ کی فرمایا یہ ہے مومن کامل فرمایا یہ ہے مومن کامل اور یہی چیز ہم سے مطلوب ہے यही चीज हमसे मतलूब है। तो भाई ये पांच दर्जात हैं, दोबारा मैं अर्ज कर देता हूं, अल्लाह रब्बुल इज्जत हम सबको अमल की तौफीक अता फरमाए। फरमाया कि एक आदमी जो अपनी रोजी, फरमाया कि रोजी के बारे में फकत समझता है कि पेशा ये पर मौकूफ है, अगर पेशा इख्तियार नहीं करूंगा, ड्यूटी पर नहीं जाऊंगा, दुकान नहीं खोलूंगा, तो मुझे रोजी कहां से मिलेगी, तो फरमाया कि ऐसा आदमी काफिर है, इसका ये अकीदा रखने वाला आदमी इस दायरे इस्लाम से खारिज है। और दूसरे नंबर पर फरमाया जो आदमी रिज़्क का मदार तो अल्लाह को भी समझता है, दुकान को और ऑफिस को और ड्यूटी को और पेशे को भी समझता है, ये फरमाया अल्लाह की सिफत रज़ाकियत में दूसरों को शरीक कर रहा है, इसलिए ये मुशरिक है। और तीसरे नंबर पर फरमाया जो आदमी रिज़्क का मदार अल्लाह को भी समझता है, खालिस अल्लाह को, पेशे को सिर्फ सबब जानता है, मगर दिल में शक है, अगर पेशा न रहा तो पता नहीं क्या होगा, तो ऐसा आदमी मुनाफिक है, ये ईमान इसका मुश्तबह है। और चौथे नंबर पर फरमाया वो आदमी जो रिज़्क का मदार सिर्फ अल्लाह को समझता है, पेशे को सिर्फ सबब जानता है, दिल में कोई शक भी नहीं है, मगर फिर भी अल्लाह के नाफरमानी में मुबतला है, माल का हक अदा नहीं करता, ये आदमी फासिक है। और पांचवें नंबर पर फरमाया वो आदमी जो रज़ाक और रोजी का मदार पेशे को नहीं सिर्फ अल्लाह को समझता है, और पेशे को सिर्फ सबब जानता है, दो बातें, तीसरी बात यह कि उसके दिल में कोई शक और शुबा भी नहीं है, और चौथी बात यह कि माल का हक भी अदा कर रहा है, तो ऐसा, और उसका यह नजरिया है अगर दुकान ना भी रहे, ड्यूटी ना भी रहे, फिर भी अल्लाह ने जो रिज़्क मेरे नसीब में लिखा है वो दुनिया नहीं छीन सकती, फरमाया यही मोमिन कामिल है। और यही अल्लाह रब्बुल इज्जत ने कुरान करीम में फरमाया वमा खलक्तुल जिन्न वल इंसा इल्ला लियाबुदून, हमने इंसान और जिन को इबादत के लिए पैदा किया, मा उरीदु मिनहुम मिर रिज़्क, हमने उनसे कोई रिज़्क का इरादा तो नहीं रखा, हम कमाने के लिए थोड़ी भेजा, वमा उरीदु अन युतइमून, इन्नल्लाह हुवर रज़्ज़ाक ज़ुल क़ुव्वतिल मतीन, रज़्ज़ाक रिज़्क देने वाली जात अल्लाह की है जो मजबूत क़ुव्वत वाले सब पर ग़ालिब और हावी हैं। तो भाई हम सब जो है ना, हम सब जरा अपने अमल पर, अपने नजरिए पर, अपने सोच पर नजर सानी करें, हम जरा जायजा लें, अपने गिरेबान में झांक कर देखें कि इस वक्त हमारी सोच क्या है, और इस वक्त हम अपने बच्चों को, मासूम बच्चों को जो अल्लाह ने साफ सुथरी अमानत हमारे हवाले की थी, बचपन सुबह से लेकर शाम तक किस दौड़ में और किस मैदान में उनको लगाया और खपा रहे हैं, और क्या नजरिया उनका बना रहे हैं कि भाई पढ़ेंगे नहीं, भाई पढ़ने से इनकार नहीं है मेरा, लेकिन पढ़ना इस नजरिए के तहत हो कि पढ़ेंगे नहीं तो कमाएंगे कहां से, कमाएंगे नहीं तो खाएंगे कहां से, ये अगर नजरिया है तो ये जहन में रहे कि हम अपने बच्चों को किस कौन सा नजरिया दे रहे हैं, पहले वाला नजरिया, हम अपने बच्चों को कुफ्र की तालीम दे रहे हैं। अल्लाह फरमाते हैं मा उरीदु मिनहुम मिर रिज़्क, मैंने इबादत के लिए पैदा किया है, रिज़्क कमाने के लिए नहीं, इस वक्त हमारी 24 घंटे की दौड़ इसलिए कि भाई रिज़्क रिज़्क रिज़्क, हालांकि जिस चीज का जिम्मा अल्लाह ने लिया, मैं तो साथियों को कहता हूं भाई कुछ काम अल्लाह के है ना, अल्लाह के वो खालिस अल्लाह के हाथ में, अल्लाह के काम अपने जिम्मे लेंगे सवाए टेंशन के और कुछ भी नहीं मिलेगा। जैसे औलाद है, औलाद अल्लाह के जिम्मे, अब आप कहें औलाद नहीं हो रही, औलाद नहीं हो रही, डॉक्टरों के पास घूमे, इधर घूमे, परेशानी टेंशन सारी चीजें, लेकिन औलाद है किसके हाथ में, अल्लाह के हाथ में। भाई परेशान क्यों, उसे पूछो क्यों परेशान है, वो इसलिए कि अल्लाह का काम उसने अपने जिम्मे लगाया, उसने देखा कि औलाद तो मैंने काम, भाई आप असबाब इख्तियार करें, असबाब से मना नहीं, लेकिन फिर टेंशन क्यों पाल रहे हैं, टेंशन तो तब पाले जब आपने अपना काम ना किया हो, आप अपना काम कर रहे हैं, औलाद देना अल्लाह का काम है, आप टेंशन फ्री हो जाएं, या अल्लाह मेरे बस में जो था कर लिया, मजीद आपके हाथ में, यह बुली मैशा इनासा व यह बुली मैशा उजुकूर और युजब विजुम जुकरान व उनासा व यह जालू मैशा वकीमा। अल्लाह फरमाते जिसको चाहे बेटियां दे दूं, जिसको चाहे चाहूं बेटे दे दूं, जिसको चाहूं जोड़े जोड़े दे दूं, जिसको चाहूं कुछ भी ना दूं, मुझसे कोई पूछने वाला नहीं, अल्लाह ने खोल कर समझाया कुरान में। दूसरे नंबर पर रिज़्क, हमने ये इतना टेंशन पाला वो इसलिए कि वो अल्लाह का काम हमने अपने जिम्मे लगा दिया। अल्लाह फरमाते हैं रिज़्क मेरे जिम्मे, हम कहते नहीं भाई रिज़्क तो हमारे अपने जिम्मे है, कैसे खाएंगे, कमाएंगे नहीं तो खाएंगे कहां से, हालांकि हम अपने अपने इर्द गिर्द में देखें रिज़्क अल्लाह ने जो मुकद्दर में लिखा है वो तो मिलकर ही रहेगा भाई रिज़्क, और जो अल्लाह ने नहीं लिखा हमें नहीं मिलेगा, नहीं मिलेगा. बहुत सारे लोग आप देखेंगे बजाहिर. अच्छा फिर रिजिक माना किस चीज का है ये भी जरा समझें. रिजिक का मतलब क्या चीज है? रिजिक का मतलब कोई जो है ना अच्छा खाना नहीं है, क्योंकि अच्छा खाना हदफ नहीं है, सुकून हदफ है. भाई आदमी कमाता किस लिए? अच्छा खाए, अच्छा पहने और अच्छा अच्छी जगह रहे, अच्छी सवारी हो. और फिर इन तमाम का खुलासा क्या है? सुकून मिले, सुकून मिले, इत्मीनान मिले, परेशानी ना हो, टेंशन ना हो. भाई आपके पास कपड़ा भी आ गया लेकिन टेंशन खत्म नहीं हुई, आपके पास गाड़ी भी आ गई लेकिन टेंशन प्लस हो गया, और आपके पास माल भी आ गया खाने के लिए अच्छा अच्छा भी, लेकिन फिर भी डॉक्टर ने कहा शुगर है आपको नहीं खाना. तो खाली सामने रखे रहने ये तो रिजिक नहीं है भाई. दस्तरखान पर टेबल पर चीजें सामने रखी रहे ये रिजिक है क्या? रिजिक तो वो है जो मेरे मुंह में जाए, वो अल्लाह ने मेरा रिजिक है, मेरे नसीब में रखा. जो सामने पड़ा है वो तो मुझसे, वो तो उससे वो गरीब आदमी अच्छा है जिसके सामने नहीं, कम से कम उसके मुंह में पानी तो नहीं आ रहा, उसके मुंह में पानी तो नहीं आ रहा. तो रिजिक ये नहीं है जो सामने है, रिजिक वो नहीं है जो बैंक बैंक में पड़ा है, रिजिक वो नहीं है जो दूसरे जिससे मजे उड़ा रहे हैं, रिजिक वो है जो मैं इस्तेमाल करूं. हदीस में तभी तो आता है तेरा क्या है? तेरा वो है. बंदा कहता है माली माली मेरा माल मेरा माल. तेरा माल तो वो है जो तूने पहना और बोसीदा करके उतार दिया, जो तूने खाया और निकाल दिया, और बाकी जो सारा है वो तो दूसरों का है, वो दूसरों के लिए छोड़ने वाले हैं. ये भी जरा सोचने की बात है कि रिजिक मेरा वो है जो मैं इस्तेमाल करूं, खाऊं, इस्तेमाल करूं, जिससे मैं फायदा हासिल करूं. जो रिजिक जो पड़ा हुआ है वो मेरा नहीं, वो मेरे बच्चों का रिजिक है भैया, मेरा रिजिक नहीं है. मेरा रिजिक तो वो है जो अल्लाह ने लिखा है, वो मुझे उसी में से उतना ही मिलेगा. चाहे मैं करोड़ों रुपए बैंक में हो, फिर भी वो अल्लाह ने जो लिखा है मुझे मिलेगा वही. चाहे मेरे बैंक में एक रुपया भी ना हो, फिर भी अल्लाह मुझे वही खिलाएगा जो मेरे नसीब में लिखा है. ईमान तो हमारा ये कहता है. तो बहरहाल मेरे भाइयों, दोस्तों, बुजुर्गों, आज हम अपनी जिंदगी पर नजर सानी करें, अपनी सोचों पर नजर सानी करें. अगर हमें अपने ऊपर तरस नहीं आता तो कम से कम इन मासूम बच्चों को, जिनकी 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 जिम्मेदारी हमारे जिम्मे है, जिनकी मसूलियत हमारे जिम्मे है, इनको तो ये सोच न दें. बाबा गंज शकर, वो उनका किस्सा तो मैंने आपको सुनाया था. माओं की वो तरबियतें थी कि बाबा फरीदुद्दीन गंज शकर जैसे वलीउल्लाह पैदा हुआ करते थे. आज हम पहले दिन से कहते हैं बेटा एबीसी नहीं पढ़ोगे तो कमाओगे नहीं, कमाई दुनिया में चल नहीं सकोगे, खा नहीं सकोगे. उन्होंने क्या कहा? पहले दिन से बच्चे के जहन में डाला कि अल्लाह से मांगेंगे तो मिलेगा, अल्लाह से नहीं मांगेंगे तो नहीं मिलेगा. बड़ा लंबा किस्सा है, दोबारा तो कई मरतबा में दोहरा चुका हूं. उस मां ने अपने बच्चे की बचपन से तरबियत की तो वलीउल्लाह बन गया. और आज की मां बचपन से एबीसीडी और पढ़ने, पढ़ेंगे नहीं तो कमाएंगे कहां से, नौकरी नहीं मिलेगी, फिर खाएंगे कहां से. नमाज पर मेहनत नहीं हुई, कुरान पर मेहनत नहीं हुई, अल्लाह से होने पर मेहनत नहीं हुई, हमने तो जो है वो कारोबार और नौकरी से होने पर मेहनत हुई. तो बच्चा धायरे के फिर वो हम कैसे उम्मीद रखें कि ये बाबा अगर फरीदुद्दीन गंज शकर बनेगा या मोहम्मद बिन कासिम बनेगा या सलाहुद्दीन अयूबी बनेगा. वो तो तरबियत तो हमारी है. सफेद पानी है, उसमें जो रंग डालेंगे वो रंग कबूल कर लेगा. ये तो हमने मेहनत इस तरह की है तो कल वो हमारा फरमान बरदार कैसे बन सकता है? फिर हम कहें कि अवेस करनी की तरह हमारा ताबे और फरमान बरदार बन जाए तो अवेस करनी की माँ की तरह तरबियत भी तो करके तो दिखाएं. हम चाहते हैं बच्चा हमारा इस तरह फरमान बरदार हो जिस तरह अवेस करनी फरमान बरदार थे. तो भाई अवेस करनी की माँ ने जो उसकी तरबियत की थी, जरा अब अवेस करनी की माँ भी तो बन जाए मेरी अम्मा, तो फिर आपका बच्चा अवेस करनी बनेगा. लेकिन आप जो है वो अपने बच्चे को जहन कुछ और दे रही हैं और उससे तवक्कात कुछ दूसरी रखती हैं तो ये कैसे हो सकता है? ये नामुमकिन है. तो मेरे भाइयों, दोस्तों, बुजुर्गों, हम यहां पर ताजिर नहीं दुनिया में. हमारा जिंदगी का मकसद अल्लाह क्या फरमाते हैं? अब्दुल्ला. हमारा पहला नाम क्या है? अब्दुल्ला. हम अल्लाह के बंदे हैं. हम ताजिर बाद में हैं, हम ऑफिसर बाद में हैं, हम नौकरी पेशा बाद में हैं, हम मुलाजिम बाद में हैं, हम ये सारे पेशे हमारे बाद में हैं, लेकिन पहला काम क्या है? अब्दुल्ला. अल्लाह फरमाते हैं वमा खलकतुल जिन्न वल इंस इल्ला लियाबुदून. फरमाते हैं मेरे बंदो तुम अब्दुल्ला बन जाओ. अब्दुल्ला बनाना मकसद था. اللہ کی عبادت کرنے والے بن جاؤ اور باقی یہ نوکری والا یہ آفیسر یہ تاجر یہ ڈاکٹر یہ ہدف نہیں ہدف یہ ہے اللہ نے اللہ کے ساتھ فرمایا اللہ جیسے لا الہ الا اللہ میں اللہ والی تلوار ہے جس نے اللہ کے سوا تمام معبودوں کو صاف کر دیا اسی طرح اللہ فرماتے وما خلقت الجن والانس الا لیعبدون ہدف ٹارگیٹ مقصد ایک ہے الا کے ساتھ الا عربی میں حصر ہے حصر کا مطلب ہے کہ اس کے علاوہ تیسری کوئی صورت ہے ہی نہیں مقصد صرف ایک ہے اور واضح ہے اللہ نے قرآن کریم میں بیان فرمایا الا لیعبدون صرف عبادت ہمارا ہدف ہے میرے بھائیو تو ہم عبداللہ بن جائیں اللہ کی عبادت کرنے والے بن جائیں یہ ظاہر ہے کہ تاجر بننے میں بھی کوئی حرج نہیں پھر اگر عبداللہ بن کر تاجر بن جائیں گے تو فرمایا تاجر الصدوق الامین ما نبیین و صدیقین و شہداء و صالحین آپ عبداللہ بن کر پھر تجارت کر لیں تو آپ کی تجارت بھی آپ کو نبیوں صدیقین شہداء اور صالحین کے ساتھ کھڑا کر دے گی آپ عبداللہ بن کر پھر عبادت رزق کمائیں آپ جا کر مزدوری کریں تو اس پر بھی فریضے کا ثواب ملے گا فریضے کا تو اس لیے میرے بھائیو دوستو بزرگو ہمیں اپنا نظریہ بہرحال سوچنا اس پر نظر ثانی کرنی پڑے گی اللہ رب العزت فرمائے وما من دابت فی الارض الا علی اللہ رزقها جو ہر جاندار جو دنیا میں رہ رہا ہے سانسے لے رہا ہے رینگ رہا ہے اللہ رب العزت فرماتے ہیں اللہ پر اس کا رزق ہے اس کا ذمہ رزق اللہ کے ذمہ ہیں اور دوسری جگہ پر فرمایا اینما تکونو یدرککم فرمایا کہ حضور حدیث میں آتا ہے کہ جس طرح ان رزق لیطلب العبد کما یطلبہ اجلہ فرمایا جیسے موت انسان کو ڈھونڈ کر آ کر پہنچتی ہے اسی طرح رزق بھی ڈھونڈ کر آ کر پہنچتا ہے جس طرح موت جہاں لکھی ہوتی ہے جس طرح لکھی ہوتی ہے وہاں آتی ہے اسی طرح رزق بھی انسان کو ڈھونڈ کر آ کر پہنچتا ہے یہ اللہ کے رسول صلی اللہ علیہ وسلم موت کے بارے میں کیا فرمایا اے نما تکونو یدرککم الموت تم جہاں پر بھی ہو تمہیں موت پہنچ جائے گا اللہ کے رسول فرماتے ہیں تم جہاں پر بھی ہو تمہارا جو رزق اللہ نے لکھا ہے وہ تمہارے پاس پہنچ کر رہے گی اللہ کے رسول اور پھر دوسری حدیث میں حضور صلی اللہ علیہ وسلم نے فرمایا لو ان ابن آدم ہرب من رزقه کما یہرب من الموت لأدرکہ رزقہ کما یدرکہ موتہ فرمایا ابن آدم جس طرح موت سے بھاگتا ہے اس طرح رزق سے بھاگے تو جس طرح موت انسان کو ڈھونڈ کر آ کر تلاش کر کے پہنچتی ہے اس طرح رزق بھی ڈھونڈ کر آ کر پہنچے یعنی ہم رزق سے بھاگیں گے پھر بھی جو اللہ نے لکھا ہے وہ رزق تو ہمیں مل کر ہی رہے گا تو میرے بھائیو دوستو بزرگو رزق اور ہاں البتہ یہ ہے کہ رزق کی برکت وہ اعمال پر ہے ہماری رزق اللہ نے دیا ہے لیکن ہماری بدعمالی کی وجہ سے وہ کیا ہو گیا اس میں بے برکتی آ گئی فرمایا ان العبد لیحرم من الرزق بذنب یصیبہ بندہ اپنے رزق سے محروم ہو جاتا ہے گناہوں کی وجہ سے گناہوں کی نحوست کی وجہ سے علماء نے لکھا ہے کہ بس اوقات رزق ہوتا ہے لیکن اس کی برکت نہیں ہوتی پیسے ہیں لیکن ان کا فائدہ نہیں ہوا بظاہر حجم نظر آیا آنکھوں کے سامنے تو ڈھیر ہے لیکن کام نہیں آیا تو یہ بے برکتی ہے یہ بے برکتی ہے اور اللہ رب العزت فرماتے ہیں ومن اعرض عن ذکری فإن له معيشة زنقا جو آدمی میرے ذکر سے میری عبادت سے اعراض کرے گا ہم اس کی دنیا میں بھی معیشت تنگ کر دیں گے تو یہ بدعمالیوں کی وجہ سے رزق سے محروم ہونا الگ بات ہے لیکن بہلا رزق ہمارے لیے اللہ نے جو لکھا ہے وہ مل کر رہے گا تو میرے بھائیو دوستو بزرگو یہ چند باتیں تھیں رزق سے متعلق اور وہ جو میں نے وعدہ کیا تھا انشاءاللہ اگلے جمعے کو اس موضوع پر بات کریں گے اور اللہ رب العزت سے دعا ہے اللہ رب العزت ہم سب کو عمل کرنے کی توفیق نصیب فرمائے واخر دعوانا ان الحمدللہ رب